अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा भिजन खबरमा अब अर्जुनधारा खबर।
नमस्कार, रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np विश्वभरिक साथ प्रसारण भइरहेको प्रत्येक हप्ता सोमबार बिहान 8 बजे प्रसारण हुने अर्जुनधारा खबरमा यहाँहरूलाई स्वागत छ। म पुष्प बराल। अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा यो कार्यक्रम हामी प्रसारण गर्ने गर्दछौ। कार्यक्रममा हामी अर्जुनधारा नगरपालिकामा रहेका स्थानीयको अपेक्षा र जनअपेक्षा अनुसार जनप्रतिनिधि र सम्बन्धित निकायले कसरी काम गरिरहेका छन्, यी लगायत अर्जुनधाराको सम्भावना र चुनौतीहरू के रहेका छन् भन्ने विषयमा हामी छलफल गर्ने गर्दछौँ, त्यसमा रहेर कुराकानी गर्ने गर्दछौँ। आज पनि जनप्रतिनिधि निर्वाचित भएर आएको करिब 7.5 वर्षको कार्यकाल पुरा भइसकेको छ। यसअघिका जनप्रतिनिधिले 5 वर्षीय कार्यकाल पुरा गरेर विदा भइसकेका छन् भने नयाँ जनप्रतिनिधिले काम गरेको पनि 2.5 वर्षको अवधि पुरा हुने लागेको छ। यो अवधिसम्ममा आइपुग्दा साँच्चीकै जनताले सोचे अनुसारका कामहरू भए त अर्जुनधाराको समृद्धिको जग तयार भयो त? जग तयार गर्नलाई के गर्नु पर्थ्यो र अहिले जनप्रतिनिधिहरू कुन अवस्थामा हुनुहुन्छ भन्ने विषयमा आज हामीले अर्जुनधारा नगरपालिकामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका अग्रज पत्रकार यलम्बर टाइम्सका सम्पादकसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ दिपेन राई हुनुहुन्छ, उहाँ हाम्रो सम्पर्कमा आउँदै हुनुहुन्छ। वास्तवमा अर्जुनधारा नगरपालिकामा धेरै सम्भावना भोगेको नगरपालिका हो र यहाँ धेरै सम्भावनाहरू छन् र त्यति नै चुनौतीहरू पनि छन्। नदी नै नदीले घेरिएको नगरका रूपमा पनि यसलाई लिने गरिन्छ र नदी कटान र डुबानका कारण पनि ठूलो समस्या झेल्नुपर्ने अवस्था छ। तर तिनै नदीनालहरूको सदुपयोग गरेर समृद्धि हासिल गर्न पनि अर्जुनधारालाई त्यति गाह्रो छैन, किनकि करोडौँ रुपियाँको नदीजन्य सामग्रीहरू बेचेर आन्तरिक आमदामी बढाउन सक्ने अवस्थामा अर्जुनधारा नगरपालिका छ। यी लगायत थुप्रै सम्भावनाहरू छन्। सामुदायिक वनहरूको अवस्था पनि अर्जुनधारामा राम्रो रहेको छ, प्राकृतिक रूपमा पनि सौन्दर्य छ, कृषि क्षेत्र उत्तिकै अब्बल छ। यी क्षेत्रहरू हुँदाहुँदै पनि अहिले चाहिँ अर्जुनधाराको समृद्धिमा जनप्रतिनिधिले योजना तर्जुमा गरिरहँदाखेरि, योजना बनाइरहँदाखेरि, बजेट विनियोजन गरिरहँदाखेरि यी क्षेत्रहरूलाई चाहिँ कत्तिको समेटिएका छन् भन्ने विषय आज हामीले उठान गर्ने प्रयास गरेका छौँ। अर्जुनधारा नगरपालिकामा पर्यापर्यटनको अवस्था पनि धेरै सम्भावनाहरू रहेका छन्। धेरै ठाउँहरूमा पर्यटकीय स्थलहरू पनि रहेका छन् र तिनीहरूको लाई बढावा गर्न सके, संरक्षित गर्न सके, तिनीहरूलाई चाहिँ व्यवस्थित गर्न सके, नजिकै रहेको ठुलो सहर बिर्तामोड लगायतका सहरहरूबाट धेरैजना आन्तरिक पर्यटकहरू त्यहाँ पुग्न सक्छन् भने बाह्य पर्यटकहरू पनि नजिकै भारतीय बजार रहेका छन्। भारतीय नागरिकहरू पनि उत्कृष्ट गन्तव्यको खोजीमा नेपालमा घुम्न एक दिन बिताउनका लागि आउने गरेका छन्। यी लगायत सम्भावना हुँदाहुँदै आज अर्जुनधारामा के कस्तो विकास निर्माणका कामहरू भइरहेका छन् भन्ने विषयमा आज हामीले अर्जुनधारा नगरपालिकाका अग्रज पत्रकार एवं यलम्बर टाइम्स दैनिकका सम्पादक दिपेन राईसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ। दिपेन सर, यहाँलाई हार्दिक स्वागत छ रेडियो भिजनमा।
धन्यवाद पुष्पजी।
विशेष त तपाईँ लामो समयदेखि अर्जुनधारामै रहेर, अर्जुनधारावासी पनि हुनुहुन्छ तपाईँ, त्यहाँ रहेर नेपाली पत्रकारितामा तपाईँले कलम चलाइरहँदाखेरि अर्जुन जस्तै स्थानीय तह कार्यान्वयनमा आएको छ, स्थानीय तहसँग जनताहरूले ठुलो अपेक्षा गरेका थिए होइन, जनताको सिंहदरबारको अधिकार घर गाउँमै आउँछ, समृद्धिका सपनाहरू चाहिँ पुरा हुन्छन् भन्ने जनताहरूले अपेक्षा गर्नुभएको थियो। ती अपेक्षाहरू जुन जनताका अपेक्षाहरू थिए, ती अपेक्षा अनुसार अहिलेका जनप्रतिनिधिहरूले योजना तर्जुमा गरेर विकास निर्माणलाई अगाडि बढाउन सकेको अवस्था छ कि छैन, के लाग्छ तपाईँलाई?
वास्तवमा मान्छेका मागहरू असीमित हुन्छन्। त्यो असीमित मागहरूलाई स्थानीय स्रोतबाट सङ्कलन गरेर रहेको जुन राजस्वबाट अगाडि बढाउनु पर्ने हुन्छ। त्यो अगाडि बढाउने क्रममा नगरपालिका अर्जुनधारा नगरपालिकाले मेरो दृष्टिकोणमा ठिकै काम अगाडि बढेको छ। असीमित मागलाई पुरा गर्नको लागि थुप्रै बजेटहरू चाहिन्छन्। हुन त नेपालमा त्यस्ता असीमित के अरे मागहरू थुप्रो छ, तर त्यसलाई पुर्याउनको लागि सरकार, केन्द्रीय सङ्घीय सरकारले पनि नसकिरहेको अवस्थामा अर्जुनधारा नगरपालिकाले भने धेरै प्रयास गरेको हामी देख्न सक्छौँ। जस्तै पर्यापर्यटनको विषयलाई लिएर हेर्ने हो भने, आय स्रोतको खोला नालाको विषयलाई लिएर हेर्ने हो भने, वन जङ्गलको आय स्रोतको विषयलाई लिएर हिँड्ने हो भने, र तपाईँलाई अर्को कुरा पनि भनौँ, हाम्रो शनिसरी बजार चाहिँ थुप्रै चिजको बिक्री वितरण गर्ने क्षेत्र हो अथवा ठाउँ हो, तर बजार सौन्दर्यकरण जसरी राम्रोसितले अगाडि बढ्दैछ, तर ती केही बजारहरू चाहिँ विस्थापित पनि भएर गएका छन्। ती विस्थापित हुने बजारलाई चाहिँ स्थानीय जनप्रतिनिधिहरूले चाहिँ एउटा एक खालको यही शनिसरी बजारलाई चाहिँ पूर्वको पुरानो रैथाने बजार हो, यसमा चाहिँ अनगिन्ती सामग्री किन्न बेच्न पाइन्छ भन्ने हिसाबले निर्माण कार्य चाहिँ अगाडि बढाइरहेको छ। र योभन्दा अगाडि प्रथम नगर प्रमुख हरिकुमार राणाको पालामा खसी बजार, केरा बजारहरू अनि ठुल्ठुला के अरे कृषि बजारहरू लाउने कामको सुरुवात भएको छ। त्यो सुरुवातलाई चाहिँ अहिले वर्तमान नगर प्रमुख बलदेव सिंह गोम्देनको र वाडा नम्बर 8 को वाडा अध्यक्षको प्रयासले भरमजदुर अगाडि बढेको छ भन्ने मलाई लाग्छ।
दिपिन सर, जस्तै तपाईँ हामीले कलम चलाइरहँदाखेरि, हामीले चाहिँ समाचारहरू बनाइरहँदाखेरि पनि हामीले पनि एउटा अपेक्षा गरेका थियौँ, साँच्चीकै समृद्धिको जग निर्माण गर्नलाई योजना बनाउनु पर्छ, मेरो नगर कस्तो बनाउने भन्ने खालको योजनै नबनाइकन परम्परा पहिलेदेखि नै चलिआएको बाटोघाटो बनाउने, पानी पैनी कुलो बनाउने मात्रै समृद्धि होइन, खासमा वैज्ञानिक अथवा दिगो विकासका निम्ति चाहिँ कसरी मेरो नगरलाई अगाडि बढाउनु पर्छ भन्ने जनप्रतिनिधिको सोच हुनुपर्छ। यो सोच अनुसार यो सोच चाहिँ बनेको छ कि छैन, अर्जुनधारामा के लाग्छ तपाईँलाई योजना बनाउने क्रम?
जनप्रतिनिधिहरूले गरेको सोच काम कर्तव्य ठिकै छ, तर प्लान कुनै पनि दिगो प्लान निर्माण नगरी अगाडि बढेको हुनाले त्यो काम अगाडि बढेको छैन कि भन्ने मलाई लाग्छ। जस्तै अहिले त्यो प्लान निर्माण गर्नको लागि यो साल म यो प्लान निर्माण गर्छु, अर्को साल यो काम गर्छु भन्ने खालको चाहिँ जुन एउटा त्यो नीति चाहिँ अलिक कम भएको हो कि भन्ने मलाई लाग्छ। किनभने काम चाहिँ प्रशस्तै भएका छन् तर देखिने गरी काम भएका छन्। मलाई लाग्छ यो अर्जुनधारा नगरपालिका भनेको पहाडको फेदीमा रहेको सबभन्दा राम्रो उर्वर जमिन पनि हो, यहाँ अत्यधिक मात्रामा कृषकहरू बसोबास गर्नुभएको छ, यहाँ जे फला त्यही फल्छ अथवा जे रोपे त्यही राम्रोसितले फल्ने ठाउँ पनि हो, र सिँचाइको व्यवस्था पनि ठिक ठिकै हुँदै भएर आएको छ। तर कहिले कहिले चाहिँ हामीलाई ट्याङ्किङ बिरिङ नेते के अरे रातिले दुःख दिएको हुनाले हामी त्यहाँ पीडित छौँ। तर पछिल्लो पटक नगरपालिकाले जस्तै कफन भन्छ दुईतिरै ड्याम कस्ने, खोलाको दुईतिरै ड्याम कस्ने काम प्रायः भइरहेको अवस्था छ। त्यो कार्यलाई चाहिँ पूर्ण सफलता बनाउनको लागि अझै एक दुईपल्ट चाहिँ लड्नुपर्ने अथवा त्यो कफन निर्माण गर्ने काम, खोलाको दुईवै धारमा कफन निर्माण गर्ने काम गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ। तर कुन ठाउँमा कति गर्ने, कुन ठाउँमा कति बजेट गर्ने भन्ने विषयमा चाहिँ अलिक कम भएको हुनाले अलिक त्यो चाहिँ त्यहाँ अलिकति समस्या छ भन्ने मलाई लाग्छ।
अब एउटा कुरा छ, अर्जुनधाराको समृद्धि यदि चाहने हो भने कृषि क्षेत्र नै प्रमुख हो, त्यहाँका अधिकांश भूभागहरू कृषिसँग चाहिँ उर्वर भूमि, तपाईँले अघि कुरा उठाइसक्नु भएको छ, यहाँको सुपारी खेती अहिले चाहिँ नेपालकै ठुलो सुपारी खेतीकादेखि लिएर रबर खेतीदेखि लिएर होइन सागसब्जीको लागि झापामै सबैभन्दा उत्कृष्ट भूभाग अर्जुनधारा हुन्, यी कुराहरूलाई चाहिँ अझै पनि ध्यान नदिँदा अथवा वैज्ञानिक कृषि प्रणालीमा चाहिँ हामी प्रवेश नगर्दा लाखौँ युवाहरू चाहिँ अहिले देश छोडेर खाडी मुलुकमा रोजगारीका लागि जानु परेको छ। अब उहाँहरूलाई त्यस्ता युवाहरूलाई रोक्नका लागि अथवा कृषिलाई चाहिँ आधुनिकीकरण गर्नेतर्फ चाहिँ कसरी अगाडि बढ्नुपर्छ र अहिलेका जनप्रतिनिधिले के गरिरहेका छन् जस्तो लाग्छ?
मलाई चाहिँ के लाग्छ भने, वास्तवमा राम्रो प्रश्न छ यो, एकदम गम्भीर प्रश्न हो यो, योजनाबद्ध निर्माण गरेर अगाडि बढ्नुपर्ने प्रश्न हो। तर त्यो कुरामा मेरो चाहिँ आफ्नै छुट्टै राय के छ भन्दाखेरि, कुन कुन वडामा कुन कुन साथीहरू अथवा कुन कुन युवाहरू विदेश गएका छन्, त्यो वडाले डाटा कलेक्सन गरेर नगरले एउटा नीति निर्माण गरेर ती साथीहरूले अथवा वैदेशिक रोजगारमा गएका साथीहरूले पठाएका रेमिटेन्स अथवा पठाएका पैसा, त्यो पैसाको 15% चाहिँ एक ठाउँमा थुपारेर ऊ फर्केर आउँदाखेरि त्यो प्रतिशत चाहिँ बढ्दै जाने र सरकारले अथवा वडाले त्यो पैसा ती फेरि त्यतिकै बराबरको पैसा ती बनाएर एउटा उद्योग अगाडि निर्माण गर्न सके अथवा एउटा फ्याक्ट्री निर्माण गर्न सके, ऊ फर्केर आउँदा उद्योगको मालिक पनि हुन्थ्यो, काम पनि गर्थ्यो, अथवा कृषिमा भए पनि जेसुकैमा भए पनि उसले काम पनि गर्थ्यो। तर त्यो नीति चाहिँ हाम्रो स्थानीय सरकारले गर्न सक्यो भने राम्रो हुन्छ भन्ने मन लाग्छ। तर त्यो नहुँदाखेरि आज अलिकति समस्या हो कि भन्ने मन लाग्छ। जस्तै आजभन्दा 45-50 वर्ष अगाडि चाहिँ कोरियामा नेपालले अन्न पठाउँथ्यो, कोरियाली जनताहरू विदेश जान्थे, छिमेकीमा जान्थे। तर कोरिया सरकारले एउटा यस्तो नीति बनायो जुन नीति चाहिँ बाहिर गएका वैदेशिक रोजगारमा गएका कोरियालीहरू तिनीहरूले पठाएका केही रेडी रकमहरू चाहिँ रेमिटेन्सहरू चाहिँ राज्यले राखिदिएर सुरक्षित गरिदिएर पछि फर्केर आउँदा त्यसमा थपिदिएर चाहिँ त्यहाँ उद्यमी बनाएको कथाहरू हामी सुन्न पाउँछौँ, होइन? मान्छेको मुखबाट भन्न पाइन्छ अथवा त्यो विद्वत वर्गहरूले भन्ने गरेका छन्। त्यो खालको एउटा नीति बनायो भने वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई पनि नेपालमा आउँदाखेरि मैले हिजो 15% थुपार्दै गरेको पैसा र राज्यले दिएको पैसाबाट म उद्यमी भएँ, म यहीँ सक्षम हुन्छु, यहीँ गरी खान्छु भन्ने एउटा उसलाई चाहिँ पावर हुन्थ्यो अथवा उसलाई शक्ति निर्माण हुन्थ्यो। त्यो कुरामा चाहिँ अरुणधारा नगरपालिकाले गरिदिए अथवा उदाहरणीय काम हुन्थ्यो भन्ने मलाई लाग्छ। एक दोस्रो कुरो चाहिँ अब यो हाम्रो अर्जुनधारा नगरपालिका चाहिँ एक किसिमको पशु उत्पादन अथवा दुधजन्य सामग्री उत्पादन गर्ने उर्वर थल हो, जहाँ अर्जुनधाराको तपाईँको दुधहरू मेसीनगर पुग्छ, के अरे बिरतावट पुग्छ, तपाईँको विराटनगर जान्छ, काहीँ दमकपुर आएको हुन्छन्। उनीहरूले चाहिँ राम्रा राम्रा परिकार बनाएर फेरि यही अर्जुनधारा पठाइरहेका छन्। अर्जुनधाराले त्यो काम त गरेको छ, त्यसो गर्नु हुँदैन, यहीँबाट उत्पादित यहीँबाट खानुपर्छ भन्ने चाहिँ गरेको छ। तर दिगो नीति दिगो छलफलमा चाहिँ त्यो ल्याएको कमै हो कि भन्ने लाग्छ। प्रयास चाहिँ गरेकै छ, नगरेको होइन, तर त्यो दिगो नीति चाहिँ कार्यविधि निर्माण गरेर अथवा त्यसको नीति निर्माण गरेर अगाडि बढ्यो भने त्यो एउटा काम हुनसक्छ। त्यसले गर्दाखेरि यीको उत्पादन यीकै जनताले आफ्नो आय स्रोत निर्माण गर्न सक्छ। दुई र तेस्रो चाहिँ के हो भन्दाखेरि हाम्रो यो अर्जुनधारा क्षेत्र भनेको छिटो परिणाम आउने क्षेत्र हो। जस्तै अन्नमा यस्तै नगर सहकारी संस्था भने यहाँ हरिदाईको पालामा हरिराणाको पालामा एउटा स्थापित भएको छ, त्यसले त्यसको काम कर्तव्यलाई अलिकति फराकिलो ढङ्गबाट नगरले अलिकति सपोर्ट गर्यो भने त्यसले पनि यो खालको जनतालाई चाहिँ उयो दिएको छ, के भने भोग जगाएको छ, आर्थिक के अरे कृषिमा लगानी गर्नुपर्छ भन्ने कुरा उसले त्यसले अलिकति दिएको छ। त्यसो हुँदाखेरि प्रत्येक के अरे कृषकहरू चाहिँ त्यसरी अगाडि बढ्छन्। अनि चौथो कुरो चाहिँ अहिले वार्डले चाहिँ खालि रोप्ने गरी खाने मात्रै छ, त्यसलाई बजारीकरण गर्ने भन्ने चाहिँ छैन। जस्तै वार्डले प्रत्येक वार्डले चाहिँ घर घरमा के अरे सागसब्जीका बिरुवाहरू विभिन्न चिजहरू वितरण गरेको छ, होइन, बोडीहरू सिमीहरू खोर्सानीहरू वितरण गरेको छ। त्यो चाहिँ खालि उत्पादन गर्ने खाने सक्ने मात्रै भएको छ, त्यसलाई चाहिँ अलिक बजारीकरण कसरी गर्ने भन्ने कुरामा चाहिँ अलिक कमै छ भन्ने मलाई लाग्छ। जस्तै उदाहरणको लागि बिरतावट वार्ड नम्बर 5 टोल टोलमा सब्जीको भण्डारा गरेको छ, पारीको होइन बारीको खाउँ भन्ने अभियान चलाएको छ। यो हाम्रो कृषि शाखाले यो मतलब यो हाम्रो जुन जनप्रतिनिधिहरूले जुन कृषि शाखा हेर्नुहुन्छ त्यो जनप्रतिनिधिहरूले चाहिँ मेयर उपमेयरसँग अथवा बोर्ड समितिमा चाहिँ त्यो खालको चाहिँ इन्भाइरोमेन्ट बनाएर चाहिँ के अरे उत्पादनशील रूपमा यी उत्पादन गरेर यी खानुपर्छ, टोल टोलमा एउटा तपाईँको के भन्छ बजार सब्जी भण्डार जस्तो एउटा खोलिदिनुपर्छ, त्यसलाई प्रमोसन गर्नको लागि केही कहीँ रुपियाँ वडाले छुट्टै दियो भने त्यहाँ 2-4 मान्छे आत्मनिर्भर पनि हुन्छन्, त्यही बारीकै पनि खान्छन्, बारीको ल्याएर खानुपर्छ भन्ने मलाई लाग्दैन। तपाईँ अस्ति शनिबारको दिन सरिसरी बजारमा 180 रुपियाँ केजी टमाटर खानलाई हारालुस थियो, यो बेमौसमी तरिकाबाट उत्पादन भएको सब्जीमा कति विष हुन्छ हेर्नुहोस् त, यो विष हामीले चाहिँ होडबाजी तरिकाले खायौँ। त्यसले हुनाले झापाको अर्जुनधारामा पारीबाट आउने अथवा यहीबाट उत्पादन हुने एउटा विषादी मापन यन्त्र निर्माण गरेर अगाडि बढ्यो भने कम्तीमा पनि कृषकलाई जागर हुन्थ्यो भन्ने मलाई लाग्छ। र पाँचौँ कुरा चाहिँ के हो भन्दाखेरि अझै पनि खोला नालाले कुल कुलेश्वरहरू अथवा पानी आउने नुहारहरू भत्काइदिएर हैरान छ। जस्तै 84 यहाँ 27 माथि के अरे बुद्ध शान्तितिर जाने के अरे बाट यता सादुतार आउने मासतिर यस्ता 8-10 जुन के अरे नहरहरू छन् त्यो खोला नालाले भत्काइदिएको छ। त्यो नहरको चाहिँ दीर्घकालीन नीति निर्माण गरेर अथवा त्यसलाई चाहिँ नभत्काउने अलिकति उयो गरेर चाहिँ बनाइयो भने त्यसले चाहिँ राम्रो उत्पादन दिन्छ। त्यसले गर्दाखेरि छिट्टो परिवर्तन अर्जुनधारा नगरपालिका चाहिँ छिट्टो परिवर्तन गर्न सक्ने त्यो छिट्टो परिचय दिने क्षेत्र भएको हुनाले यसरी अगाडि बढ्यो भने राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
दिपेन सरले कुरा उठाइरहँदाखेरि हरियाणाको पालामा एउटा पकेट क्षेत्रको अवधारणा लिएको थियो, कुन कुन क्षेत्रमा के सम्भावना छन्, ती क्षेत्रमा तिनै कुराहरूलाई बढावा गर्ने भनेर पकेट क्षेत्रको, जस्तै पशु पकेट क्षेत्र, बाख्रा पकेट क्षेत्र, तरकारी पकेट क्षेत्र, होइन धान पकेट क्षेत्र, यी पकेट क्षेत्र चाहिँ अहिले ओझेलमा परे। वास्तवमा यी पकेट क्षेत्रहरूलाई विस्तार गर्न सके र बजारीकरण, अघि तपाईँले उठाएका कुराहरूमा म जोड्न चाहन्छु, दुध उत्पादन गर भनेर चाहिँ दुधको पकेट क्षेत्रहरू घोषणा गरिन्छन् तर दुध बेच्ने ठाउँ हुँदैनन्, जनताहरूले सडकमा दुध पोख्नुपर्ने अवस्था सृजना भएको हामीले देखेका सुनेका समाचारहरू लेखेका छौँ। यो बजारीकरणलाई व्यवस्थित गर्न चाहिँ किन अझै पनि पालिकाहरू पछि परिरहेका होलान् सर, के छ यो तपाईँको विचारमा?
होइन, अब हरियाणाको पालामा र अहिले वर्तमान मेयर बलदेव सिंह पालामा प्रतिस्पर्धा गर्न खोजिया चाहिँ होइन, प्रथम मेयर भएको हुनाले जे काम देखियो त्यो ड्याङडुङ भयो, त्यसले खालको उचाइ पायो। तर दोस्रो जुन बलदेव सिंह तामाङज्यूको पालामा चाहिँ काम नभएको होइन, प्रशस्त काम छ, होइन काम भएको छ, तर भ्याट्टै कुनै पनि चिज देखिन सकिएन। जस्तै अब यो राम्रो पक्ष चाहिँ के छ भन्दाखेरि, अघि तपाईँले दुधको कुरा गर्नुभयो, म तपाईँलाई थोरै उदाहरण दिन्छु। बिहान 5 बजीदेखि 7 बजीसम्म शनिसरी चोकमा लु 60 रुपियाँ 70 रुपियाँ लिटर दुध पाइन्छ भनेर चाहिँ एउटा बोर्ड राखेर रा, त्यहाँ 4 जना कृषकले त्यहाँ दुध थुपारेर बेच्यो भने बजारका वरिपरि मान्छे किन्न आउँछन्, क्यास टु क्यास हुन्छ। तर हाम्रो दुध चाहिँ लगेर ग्वालाहरूले, भारतीय ग्वालाहरूलाई दिन्छौँ, उसले 1 महिनामा दिन्छ है। अब त्यसो भएको हुनाले मैले भन्नु खोजेँ कि भन्दाखेरि, जस्तै खुदनाबारी चोकमा यहाँ चाहिँ दुध पाउँछ भनेर 5 बजीदेखि 7 बजीसम्म दुध बेच्ने बिक्री स्थल, शनिसरी बजारमा बिक्री स्थल, अथवा कहाँ चोक छ
होइन,
शनिसरी जस्तै तपाईँको बिर्तावडा पनि ग्वाला पर्खिराख्नु पर्दैन नि होइन, तपाईँको 4 वटा के अरे हाइवेको 4 वटा दिशा छ, 4 दिशामा चाहिँ 1-1 वटा चाहिँ तपाईँको ग्वाला के अरे दुध लगेर त्यहाँ राख्ने ठाउँ, 2 जना मान्छे राखेर बिक्री गर्ने भण्डार अथवा राखियो भने 3 घन्टासम्म त दुध त जहिले तादै रहन्छ नि त
होइन।
त्यस्तो क्यास टु क्यास हुने ठाउँमा हामी अलिकति त्यो कुरामा अलिकति चुकेका छौँ। अब मलाई लाग्छ काम नगरेको होइन, जनप्रतिनिधिले काम गरेकै छ, कामकै लागि गर्न भनेर आएका हुन्, कोही सुतेका छैनन्। प्रत्येक वडाको मान्छेहरू म हेर्छु, कोही सुतेका छैनन् होइन। त त्यसो भएको हुनाले हो, त्यस्तो काम गर्न सकियो भने त एउटा राम्रो छ। जस्तो शनिसरी बजारमा तपाईँको 100 लिटर दुध अहिले बिहान 5 बजीदेखि 7 बजीसम्म बस्छ नि बिक्री हुन्छ
हजुर,
त्यहाँ एउटा ग्वालाले लगेर 90 बेच्छ, तर त्यहाँ चाहिँ एक ठाउँमा बसेर चाहिँ 60 रुपियाँ लिटरले हामीले दुध बेच्यौँ भने क्यास टु क्यास
हो
नि त होइन, अथवा 70 बेच्यौँ भने बेच्नेले 5 रुपियाँ खायो, 65 रुपियाँ किसानले पायो होइन। त्यो चाहिँ त्यहाँ बजारमा बस्ने वरिपरि मान्छेहरू, ग्वालाका मुख ताकिनु पर्ने, गाउँका बस्तीका मान्छेले लगेर दुध दिनुपर्ने, त्यसको अन्त्य हुन्छ, त्यसले गर्दा क्यास टु क्यासको व्यवहार हुन्छ। त्यो एक दोस्रो कुरो चाहिँ शनिसरी बजारमा होइन, बजारमा सब्जी व्यवस्थापनको लागि, सब्जी बजार व्यवस्थापनको लागि त्यहाँ हाम्रो वडा अध्यक्ष कुमार उप्रेतीले नगरे होइन, तर के त भन्दाखेरि कुन पारीको हो, कुन बारीको होइन, पारी र बारीको छुट्टै छुट्याएर चाहिँ राखियो भने बारीको खोज्नेहरू प्रशस्त बिस्तारै क्रमशः बढ्दै जान्छन्, पारीका खोज्नेहरू चाहिँ पछि पर्दै जान्छन् होइन। त्यसरी डाइनामिक रूपमा गरियो भने त्यो मान्छेहरू, किसानहरूलाई पनि अथवा किनेर खानेहरूलाई पनि सचेत हुन्छ भन्ने मलाई लाग्छ। एउटा तपाईँलाई भनौँ, शनिसरी बजार आजभन्दा, म त अब यही जन्मेको यही हुर्केको, शनिसरी बजारको विषयमा अब धेरै साथीहरूले कलम पनि चलाएर मैले पनि चलाइरहेको छु, ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गरिरहेको अवस्थामा शनिसरी बजारको हरेक एपिसोड हामी पत्रिकामा हाल्छौँ। गेलामर टाइम्स प्रत्येक शनिबार निस्किँदाखेरि हामी त्यो हालिरहेका छौँ। शनिसरी बजार भनेको यस्तो हो, हेर्नुहोस्, यहाँ चाहिँ बुधबारदेखि शनिबार आइतबारसँग हाट बजार लाग्ने ठाउँ हो। यहाँ चाहिँ तपाईँको 12 चिजको बजार लाग्थ्यो, खसी बजार
हजुर
होइन, केरा बजार, गुन्द्रुक बजार, कुखुरा बजार, सिद्रा बजार, तपाईँको सुर्ती बजार, घिउ बजार, घिउ चोक पनि थियो है,
ठेकी 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 बेच्ने, अहिले पनि झापामा एउटै मात्रै बजार अर्जुनधारा थियो,
ठेकी बेच्ने बजार होइन। तपाईँको अब गोसखान, छुट्टै गोसखान छ, यहाँ चाहिँ कहाँ बसेर अलिक अलग ठाउँमा, जस्तै 20-30 देशमा अलग ठाउँमा गोसखान अथवा त्यो काटमार गर्ने ठाउँ छ नि, त्यो अलगै ठाउँ छ। तर यस्ता 12-13 बजार भएको ठाउँ चाहिँ अहिले हराउँदै गएको छ, होइन हराउँदै गएको छ, तर स्थानीय सरकारले त्यसलाई भरमजुर कसरी मिलाउने भन्ने प्रयास चाहिँ गरेको छ। हेर्दा हेर्दै दुईवटा बजार बेतामोटले लियो, एउटा कोला बजार, एउटा सुर्ती बजार, है बेतामोटले लिएको छ। अहिले कृषि थोक बजारमा हेर्ने हो भने अर्जुनधाराका क्षेत्रबाट जाने, माथि माई नगरपालिकाबाट आउने, शुक्रबारेबाट आउने, माथि रुङबाट आउने कोलाहरू सबै डाइरेक्ट कहाँ जाने भए बिर्ताउन जाने र त्यसलाई चाहिँ यी छेकेर अथवा त्यसलाई चाहिँ व्यापारीहरूलाई चाहिँ यहीँ आउने वाचन सिर्जना गरेको भए त्यसले एउटा स्थिरता कायम गर्थ्यो। अब शनिसरे बजार तपाईँको हुन त यस्तो सुन्दर छ, बेलुका हेर्नुहोस् दार्जिलिङ के अरे सिक्किमको त्यहाँ के अरे सिक्किमको त्यो गान्धी मार्केट जस्तो देखिन्छ, है बेलुका मान्छेहरू तपाईँको छिमेकी बजार जस्तो बेताम्बरबाट बेलुका मान्छेहरू फोटो खिच्न आउँछन् त्यसको रन गन त्यसको चामले गर्दा, है दिउँसो तपाईँको बिरताम्बरदेखि सुरुङ्गादेखि काठाबाट बुढाहरू 70 पार गरेका 60 पार गरेका बुढाहरू त्यहाँ गफिन आफ्ना कुराहरू बक्न त्यहाँ ज्येष्ठ चौतारो छ त्यहाँ आउने गर्छन्। एक खालको सुन्दरता छ, तर के हो भन्दाखेरि सुन्दरता निर्माण हुँदै गर्दा पुरानो चिजहरू हराउँदै गएको अवस्थाले हामी अलिक चिन्तित चाहिँ छौँ।
अब दिपिन सर, अब अलिकति प्रसङ्ग अर्को पनि थप्न मन लाग्यो, जस्तै हाम्रो नीतिहरू अथवा हामीले जुन चाहेका छौँ समृद्धिका सपनाहरू सजाएका छौँ नि, तर हाम्रो शिक्षा नीति नै त्यसतर्फ चाहिँ छैन। जस्तै स्थानीय सरकारले पनि आफ्नो चाहिँ शिक्षा नीति लगाउन सक्थ्यो। अहिले हामीले कृषिका कुराहरू गऱ्यौँ, बजारका कुराहरू गऱ्यौँ, चाहिँ पर्यटनका कुराहरू गऱ्यौँ, अर्जुनधाराको समृद्धिका कुराहरू गऱ्यौँ, तर अहिले ती सिक्ने चाहिँ अहिलेका विद्यार्थीहरूले त्यो सिक्ने खालको शिक्षा पढ्न पाउँदैनन् क्या। अब यहाँ चाहिँ कृषि गर्न चाहन्छन् विद्यार्थी भने अङ्ग्रेजी पढाइ गरेर कहाँ अस्ट्रेलिया जाने कि अमेरिका जाने कि खाडी मुलुक जाने कता जाने खालको पढाइ पढेपछि अब यो मुलुकको समृद्धि हुन्छ। स्थानीय सरकारले स्थानीय शिक्षा नीति ल्याउनु पर्छ कि पर्दैन, अहिलेको ल्याएको छ भने कस्तो छ, यो भरपर्दो छ कि छैन, के लाग्छ तपाईँलाई?
वास्तवमा यो कुरा चाहिँ नयाँ पाठ्यक्रम स्थानीय सरकारले उही बेला नै बनाउनु पर्ने थियो, तर अर्जुनधारा नगरपालिकामा नगरपालिकाको जनप्रतिनिधि र शिक्षा शाखाको बिचको ताडम्य नमिलेपछि नेपाली अर्जुनधारावासी नगरहरू त्यो कुराबाट पीडित भए, है पछि परे। अब नगर शिक्षा नगर प्रमुखको अथवा शिक्षा प्रमुखको भनाइ र जनप्रतिनिधिको भनाइमा कहाँ मिलेन, होइन कहाँ केमा ताल मिलेन, यो चाहिँ यो कुरामा हामी पनि दुखी छौँ। हामी पटक पटक शिक्षा प्रमुखलाई पनि भन्यौँ, नगरपालिकालाई भन्यौँ, तर यो कुराको सुनाइ भएन। तर पछिल्लो पटक, किनभने पहिला हरिराणाकै पालामा 18-20 लाख रुपियाँ शिक्षा स्थानीय पाठ्यक्रमको लागि शिक्षा बनाउनु पर्छ भन्दा बजेट आएको थियो, बनाइदिएको थियो, त्यो पटक पटक फ्रिज भयो। तर यसपालि नगर प्रमुख बलदेव सिंह पालामा चाहिँ एउटा शिक्षा समिति निर्माण गरेर एउटा पाठ्यक्रमको 75 पृष्ठको एउटा चाहिँ बनेको छ, 1-8 कक्षासम्मको अध्ययनको लागि त्यो एउटा नीति निर्माण बनेको छ। तर त्यो नीति निर्माणमा होइन, जस्तै तपाईँको त्यो चाइनाले 5 क्लास पढ्ने नानीले बनाएको किल्किले घडी हामी यहाँ 250 किनेर लाउँछौँ, त्यहाँ 8-10 क्लास पढ्दै गरेको नानीले बनाएको क्यालकुलेटर हामी यहाँ थिच्छौँ, त्यहाँ 10-12 कक्षा पढ्दै गरेको नानीले बनाएको टिभी मोबाइल अथवा हाम्रो साइको 5 घडी साइन्स घडीहरू हामी यहाँ लगाएर मख हुन्छौँ। तर त्यस्तो खालको प्राविधिक शिक्षा भएन। अब अहिलेको पाठ्यक्रममा नैतिक शिक्षा पनि छैन, काका आउँदा नमस्ते गर्नुपर्ने हो कि, होइन मामा आउँदाखेरि के अरे सेवाहरू भन्नुपर्ने हो कि, के अरे बिहान उठेर चाहिँ तपाईँको धर्म कर्मको कुराहरू सिक्नुपर्ने हो कि, त्यो कुरा छैन। हिजो हामीले माछाका खेलौनाहरू बनाउँथ्यौँ, कोला बनाउँथ्यौँ, फलफुल बनाउँथ्यौँ, त्यसले एक खालको मूर्तिकला अथवा मूर्ति बनाउनको लागि सिप दिन्थ्यौँ, चित्र बनाउँथ्यौँ, त्यो खालको शिक्षा छैन। नैतिक शिक्षा नभएको हाम्रो ठाउँमा हाम्रो नानीले अङ्ग्रेजी पढेर हिसाब राम्रो जानेर होइन तपाईँको बाहिरका कुराहरू ज्ञान सिकेर त्यस्तोबाट आर्जन गरेको एउटा स्टुडेन्ट ऊ बाहिर जान बाहेक होइन उसले अर्को कुरा के अरे महसुस गर्न बाहेक उसले केही जान्दैन। त्यसले गर्दाखेरि अहिले तपाईँलाई भन्नुहोस् त, तपाईँकै नानीलाई भन्नुहोस्, हाम्रै नानीलाई भन्नुहोस्, खरानी के हो भनेर सोध्यो भने 5 मार्क्सको राखेर सोध्यौँ भने त्यो नानीलाई खरानीको परिभाषा दिन हम्मे हम्मे हुन्छ, है किनभने हामी इन्डक्समा गयौँ, ग्यास चुलोमा गयौँ, हरेक कुरामा गयौँ नि, होइन त्यस्तो गर्दाखेरि त्यो नैतिक शिक्षा अन्तर्गत पाउने जुन शिक्षा थियो त्यो हाम्रोमा छैन। होइन मलाई लाग्छ खोटाङमा एउटा मदन राई भन्नेले एउटा फाउन्डर खोलेको छ, त्यो नाम मैले बिर्सेँ, मदन के फाउन्डर छ, त्यहाँ पाँच क्लासको नानीले आलु खेती गरेको हुन्छ, उसको पढाइ जम्मा 7 घन्टाको पढाइ हुन्छ, 7 घन्टामा ऊ 1.5 घन्टा मात्रै पढ्छ, लगायत कृषि काम गर्छ है, त्यहाँ महिनाको 4,000-5,000 दिएर पढाउने नानीहरू छ। एक दिन झापाको एउटा परिवार आफ्नो छोरो त्यो फाउन्डरमा पढिरहेको बेलामा त्यहाँ जाँदा त 11 वर्षको नानीले कोला के अरे फरुवाले अथवा कुटेले मकै के अरे आलु उत्पादन गरेको के अरे गोड्दै गरेको देख्यो। त्यो बाउ चाहिँ त्यसो मेरो छोरो यहाँ यत्रो महँगो खर्च गरेर यहाँ पढाउने नैतिक शिक्षा गर्न ल्याएको भनेर मैले कल्पना गरेँ, तर मेरो छोरो त हिलो सरी आलु पो गोड्दै रहेछ भनेर एकछिन भक्का नियो। तर पछि त्यो मदन राईले तपाईँको छोरो चाहिँ 5 क्लास पढ्दा पढ्दै यति 2 रोपनी जग्गामा यति आलु फलाउने भएको छ है, अब तपाईँको घरमा तपाईँले सोधेको प्रश्न तपाईँले खोजेको शिक्षा उसले दिन्छ, तर पनि कृषिमा चाहिँ यस्तो भएको छ है भनेर चाहिँ उसले चाहिँ त्यो खालको वातावरण बनाएको थियो। र फर्किने बेलामा मामुलाई लगिदिनु मैले उत्पादन गरेको यो के अरे आलु भनेर चाहिँ एक भारी अथवा एक भनौँ न एउटा झोला हालेर पठाइदिएको त्यहाँ मैले प्रत्यक्ष देखेको छु त्यो खोटाङ डिक्चरमा है। त्यसो हुँदाखेरि त्यस्तो खालको शिक्षा हुनु पर्यो। यहाँ त बोर्डिङ स्कुलले अलिअलि प्र्याक्टिस गर्छ, तर कहिले गर्छ भन्दाखेरि 18-15 गर्छ, छिमेकीकोमा लगेर यसो धान रोपे यस्तो गर्छ होइन, हो त्यस्तो खालको शिक्षा हुनु पर्यो। जस्तै हामीले महाकालीको कथा पढेर केही छैन, त्रिशुलीको कथा पढेर केही छैन, हामीलाई बिरिङ खोलाको कथा पढ्नु पर्यो, टाङटिङ खोलाको कथा पढ्नु पर्यो होइन, हामीले पशुपतिनाथको कुरा गरेर केही ठुलो हुँदैनौँ, हामी पशुपतिनाथ त ठुलो हुँदै गएपछि आफै आफ आउने ज्ञान हो, तर हामीले यहाँको अर्जुनधारा जलेश्वरको धामको कुरा गर्नु पर्यो, यहाँ बिन्दवासिनीको कुरा गर्नु पर्यो होइन, यहाँको कालिस्थानका गुम्बाको कुरा गर्नु, यहाँको साकम्बरीको कुरा गर्नु पर्यो, यहाँको के अरे सर्वेश्वर पञ्चायत के अरे मन्दिरको कुरा गर्नु पर्यो, यहाँ माघ गुरु फाल्गुनको कुरा गर्नु पर्यो, यहाँ किमा यायो खाले निर्माण गरिएको त्यो सुन्निमा पारुवाङको यहाँ कुरा गर्नु पर्यो। यस्ता खालका शिक्षाहरू नि हुनु पर्यो। अनि एउटा बच्चाले कति वर्षसम्म पढे होइन, कति वर्षसँग त्यो कृषिको काम गर्ने, कति वर्षसँग आमा बाउलाई सिकाउ सघाउने भन्ने खालको कुरा गर्नु पर्यो। यस्ता खालका शिक्षाहरू हुनु पर्यो। जस्तै यहीँकै के अरे एउटा राम्रो नाम कमाएकी चेली उपप्रमुख उपसभामुख इन्दिरा राणाको कथाहरू पढ्नु पर्यो, सफलताको कथाहरू पढ्नु पर्यो होइन, यहीँकै सफलताको के अरे कृषकको कथाहरू पढ्नु पर्यो। यही यो ठाउँमा चाहिँ जस्तै जिल्ला के अरे कृषि कार्यालयले अथवा यो अर्जुनधारा 8 नम्बरको चाहिँ माथि बढीलाई चाहिँ मकै खेती पकेट क्षेत्र भनेर चाहिँ उसले टोक्ने होइन, त्यहाँ मकै पकेट क्षेत्र भएपछि त्यहाँ उत्पादन यस्तो हुन्छ, त्यहाँ मकै यस्तो हुन्छ भनेर चाहिँ हामीले पढ्नु पर्यो, यहाँको नानी बाबुले पढ्नु पर्यो होइन। वार्ड नम्बर 4 कृषि के अरे धान जोनको रूपमा लगेको छ, त्यो धान जोन चाहिँ के कारणले त्यहाँ भयो भन्दाखेरि त्यहाँ उर्वर पानी छ, त्यहाँ सिचित सञ्चित छ, बिरिङ र टाङटिङको बिचमा वार्ड नम्बर 4 छ, त्यहाँ चाहिँ धान प्रशस्त हुन्छ, त्यसले त्यहाँलाई चाहिँ धान जोनको रूपमा ल्याइएको छ भनेर चाहिँ
पक्कै पनि। अब दिपेन सर, यी कुराहरू पक्कै पनि समेट्नको लागि हामीले जनप्रतिनिधि छनौटमै ध्यान दिनु पनि जरुरी छ जस्तो लाग्छ मलाई होइन। हामीले कस्तो जनप्रतिनिधि छनौट गर्दैछौँ, यी सोचहरू अहिले तपाईँले उठाइरहेका विषयहरूमा कति विज्ञता हासिल गर्छ, यी तपाईँले अहिले भनिरहेका कुराहरूलाई समेट्न सक्ने क्षमताको जनप्रतिनिधि छ कि छैन भन्ने कुरामा चाहिँ किन जनता पछि परेका होलान्, किन यो सोचमा चाहिँ भएनन्, यो एउटा पार्टीगत अथवा दलगत हिसाबमा मात्रै अगाडि बढेर मुलुक बिग्रेको हो कि जस्तो पनि लाग्छ कहिले कहीँ। तपाईँलाई कस्तो लाग्छ यो विषय चाहिँ के हो, यो राजनीतिक कारणले चाहिँ जहिले पनि चुनाव जितिहाल्छ एउटा दलले जसको शक्ति छ, अनि काम चाहिँ नगर्ने यो परिपाटीले मुलुक अगाडि बढ्ला,
यो अबको परिस्थिति अबको 84 यस्तो हुन सक्दैन होइन। मेरो पार्टीमा यति सदस्य छ, म यस्तो हुँ, म यहाँको चाहिँ ठुलै दलको नेता हुँ अथवा ऊ हुँ भन्ने चाहिँ जसले कल्पना गर्छ उसलाई चाहिँ पार्टीले नै त्यही पार्टीको कार्यकर्ता नै सकिन्छ हेर्नुहोस् है। अब तपाईँको अहिले के छ भन्दाखेरि मैले अरूको त थाहा छैन, मेरो अरुणदाराको कुरा गरौँ, अहिले गतिविधि के छ भन्दाखेरि पार्टीको मिटिङ महिनामा 2 बस्छ होला, तर गाउँमा चाहिँ त्यही पार्टीका साथीहरू पटक पटक दिनरात छलफलमा बसिरहेका हुन्छन् है। त्यसले गर्दाखेरि पार्टीको मिटिङको म्यान्डेट एउटा होला, गाउँले जनताको म्यान्डेट पटक पटक चित्त नबुझेर कुरा एक्लै आएर गरिरहँदाखेरि त्यो क्रियाकलाप चाहिँ अलिकति बढेर आएको छ। हिजो चाहिँ पार्टीको मिटिङ अनुसारको म्यान्डेट अनुसारको छलफल हुँदै जान्थ्यो, अहिले चाहिँ गाउँमा पार्टीको छलफल त्यो भए पनि पार्टीका नेताहरूको बिचको चाहिँ अन्तर्द्वन्द बिचको काम गर्ने शैली बिचको एक खालको अहमताले गर्दाखेरि पार्टीमा छुट्टै पार्टीभित्रकै जस्तै एमालेभित्रै काङ्ग्रेसभित्रै माओवादीभित्रै त्यो खालको सृजना देखिन्छ होइन त्यो खालको स्थिति देखिन्छ अब मलाई के लाग्छ भन्दाखेरि अब म यो गर्छु त्यो गर्छु होइन प्लान टु प्लान बोकेर आउने जो कोही नेता होस् अथवा जुन कुनै पार्टीको मान्छे होस् त्यसले चाहिँ सम्भावना हुन्छ र त्यसले जित्न सक्छ प्लान टु प्लान होइन तर म यो गर्छु तिमीलाई त्यो गर्छु भनेको त
आश्वासनको भरमा अब चुनाव जित्न मुस्किल छ
अब सकिँदैन किनभने हिजो राणा कालदेखि नै पिच रोड बन्दै आएको हो बाटो बन्दै आएको हो पुल कलेसो बन्दै आएको हो अहिले पनि त्यही बन्छु त्यही बनाउँछु भन्ने हिसाबले जो कोही मान्छे आउँछ भने त्यो चाहिँ मूर्ख हुन्छ अब
अब दिपिन सर
के भन्दाखेरि प्लान टु प्लान भनेको चाहिँ अब चाहिँ मैले जित्न सके भने यो गाउँमा यो खालको चाहिँ काम गरेर यहाँका नानीहरूलाई यति रोजगार दिन्छु नभए म बिचैमा राजीनामा दिन्छु प्लान टु प्लान नीतिगत कुरा आउनुभयो अब तपाईँको नगरपालिकाले नेकपा एमाले नेपाली काङ्ग्रेसले नगरपालिकाको नगर समितिले बनाएको घोषणा पत्र त्यो त उसको लागि हुनसक्छ वार्डको लागि हुन सक्दैन होइन तपाईँको त्यो वार्डको समस्या के छ त्यो वार्डको पीडा दुःख के छ
वार्डको भूगोल कस्तो छ भूगोल कस्तो छ परिवेश के छ
भूगोल कस्तो छ अब नगरपालिकाले हामी यसो गर्छौँ त्यो मन्दिरलाई यसो गर्छौँ पिचोट यसो गर्छौँ यो त्यसलाई यसो गर्छौँ भने त त्यो त नगरको कुरा
हो
तर वार्डको कुरा के छ
टोलको कुरा के छ टोलमा जाउँ अझै टोलमा जाउँ क्या
टोलको कुरा मात्रै होइन टोलभित्रको जनताको कुरा छ त्यो कुरालाई प्लान टु प्लान गर्न सक्यो भने ठिक हुन्छ अब काठमाडौँले बनाएको घोषणा पत्र मेचीलाई महाकालीलाई के मतलब मेचीलाई के मतलब सँगै त आएकै हो भने
अब दिपिन सर अब अन्त्यमा छौँ समयको हामीसँग पाबन्दी छ अब यी हामीले गरिरहेका कुराहरूलाई अब चाहिँ साँच्चैकै जनताहरूले अब चाहिँ नीति निर्माणमा चाहिँ बरु खर्च गर एक वर्षको रकम एक वर्षको बजेटले नीति बनाऊ तर अर्जुन धारालाई सही नीति बनाऊ भन्नेतर्फ चाहिँ हामी अगाडि बढ्नुपर्ने अवस्था सिर्जना भएको हो अब
त्यो त अब यसो राजनीतिक दलले बुझ्नुपर्छ देश भनेको एउटा सामाजिक सङ्घ संस्थाले चलाउने दलले बनाउने
हो
दलमा अब अहिले मलाई लाग्छ हाम्रो अर्जुन धारा भनेको राजनीतिक दलको एकै अर्कालाई विकृष्णा गर्ने एकै अर्कालाई हिलो च्यापच्याप गर्ने चलन चाहिँ छैन यहाँ चाहिँ एकदम सबै सर्वजाति सर्वधर्म सर्वसम्प्रदाय बसेको ठाउँ हो मिलेको छ तर त्यो मिलेको मनहरूलाई राजनीतिक दलकै चलले गर्दाखेरि उनीहरूले गर्न नसकेको भन्ने प्रशस्त उनीहरूलाई आरोप छ है अब सत्तामा बसेको छ काम केही गरेको छैन भन्ने आरोप छ तर अब स्थानीय तहको हिसाबमा हेर्ने हो भने वास्तवमा हाम्रो झापामा अर्जुन धारामा चाहिँ कहिले खोला ठेक्का सुरुमा खोला ठेक्का लाग्यो कहिले नलागेको ठेक्का यसपालि लागेको छ जस्तै 7,56,00,000 रुपियाँ बराबरको इन्कम हुने ठेक्का लागेको छ त्यो पैसालाई राम्रोसितले सञ्चीकरण गरियो भने हाम्रो नगरपालिका एक खालको एउटा बाटोबाट उक्लिन सक्छ एउटा भौडीबाट उक्लिन सक्छ होइन अब कालो पत्रे पनि 32 किलोमिटर निर्माण गरेको यो साल यस्तो गरेको छ है अब 50 जति घरहरू बन्दै गएका छन् 11 सिँचाइको योजनाहरू पनि निर्माण हुँदै गएको छ नभएको चाहिँ होइन प्रत्येक वार्डवासीहरू गाउँ गाउँ पुगेका छन् अब दोस्रो कुरो चाहिँ हाम्रो अर्जुन धारा यो के भन्छु दुर्गश्री मुक्त समाज सकेको छैन यो दुर्गश्रीको अखडाको रूपमा परिचित स्थापित गराउँदै गरेको हो कि भन्ने मलाई पिर लाग्छ अब गाउँमा बसेर पत्रकारिता गरिएको छ होइन गरिएको छ अब कतिखेर के हुन्छ पहिला पनि यस्तै विषयमा न्युजहरू लेख्दाखेरि बिरिङ खोलामा कुटेर मारे झन्डै के अरे झन्डै त्यहाँ सिध्याए होइन भ्रष्टाचार कालो बजाइरहेको अब यस्तो खालको कुरा पनि मेरो पुरानो झस्कोले मलाई
सुरक्षाको कुरा पनि अलिकति थपिहाल्नु दिपिन सर अर्जुन धारामा पछिल्लो सुरक्षाका चुनौतीहरू पनि बढेका छन् लागु औषध दुर्व्यसनी सामूहिक बलात्कारका कुराहरू दिनदहाडै छुरी हानेर हत्या गर्ने कुराहरू बालिका बलात्कारका कुराहरू यी कुराहरू पनि दिनदहाडै सुनिँदैछन् सुरक्षाको दृष्टिकोणले पनि गम्भीर भएर सोच्ने अवस्था अर्जुन धारामा देखिन्छ
सुरक्षाको दृष्टिकोणले हाम्रो शनिशरी प्रहरी चौकीमा सङ्ख्या कम भयो जसले चाहिँ तपाईँको यत्रो भूगोल यत्रो 60,70,000 जनसङ्ख्यालाई उसले कभर गर्न सक्दैन
हजुर
अब ट्राफिकहरू पनि त्यस्तै छ ट्राफिकहरू अहिले एकजना चाहिँ ट्राफिक चौक शनिशरी बजारमा बसिनु पर्ने होइन ट्राफिकहरू पनि गल्ली गल्लीमा जाने यस्तो उस्तो कुदिहिने अथवा त्यो पनि ट्राफिक नियमभित्र पर्छ होला त्यसलाई थाहा भएन तर पनि शनिशरी बजारमा एकजना ट्राफिक बसेर त्यहाँको अवस्था हेर्नुपर्छ भन्ने मलाई लाग्छ र जिल्ला ट्राफिक प्रमुखलाई पनि मैले पत्रकार सम्मेलनमा त्यो ट्राफिकको विषयमा भनेको थिएँ तर शनिशरी प्रहरी चौकीलाई चाहिँ एउटा महत्त्वपूर्ण आवश्यक भनेको एउटा गाडी छ गाडी पुरानो गाडी छ र र सङ्ख्या पनि कम छ, त्यहाँ दर्जाहरू पनि थपिनुपर्छ भन्ने मन लाग्छ। जस्तै के अरे लागु औषधको विषयमा चाहिँ यहाँको सङ्घ संस्था सचेत हुनुपर्छ, यहाँको सङ्घ संस्थाले प्रत्येक आफ्ना एउटा अंश चाहिँ लागु पदार्थ दुर्व्यसनी मुक्तको निर्माणको लागि म यति लाग्नेछु, यहाँको सहकारीले पनि लागु औषधि मुक्तको लागि म यति बजेट सिर्जना गर्नेछु, यहाँका नेताहरूले पनि म लागु पदार्थ के अरे उन्मुक्तिको लागि अथवा यसको लागि निर्माणको लागि म यति गर्नेछु, र पूर्व दूरदर्शनी साथीहरूले पनि एउटा समाज खडा गरेर यसको विरुद्धमा यसो लाग्नु पर्नेछु लाग्नेछु भन्ने कुरा चाहिँ अलिकति त्यो भयो भने त्यसले चाहिँ अलिकति
समाजलाई सुधार ल्याउन सक्छ। हजुर दिपिन सर, हजुर दिपिन सर, अत्यन्तै व्यस्तताका बावजुद पनि समय प्रदान गरिदिनुभयो र समग्र अर्जुनधाराको विषयमा तपाईँले आफ्नो विचार राखिदिनुभयो। वास्तवमा तपाईँले भनेका विचारहरू मननयोग्य छन् र यी विचारहरूप्रति नगरका जनप्रतिनिधिहरूको पनि ध्यान जानेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। साथै नजिकै गरेको भित्रिसकेको विजयदशमी, शुभ दीपावली, छैठ पर्व लगायतका पर्वहरूको चाहिँ यहाँप्रति हामी रेडियो भिजनको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ।
ल मेरो तर्फबाट नि रेडियो भिजनका तमाम श्रोता आदरणीय व्यक्तित्वहरू सुन्नुहुने गाउँवासी साथीभाइहरू इष्टमित्रहरूलाई विजयादशमीको शुभकामना र नयाँ जीव विचार, नयाँ सोच, नयाँ कल्पना, नयाँ उर्वाको रूपमा चाहिँ यो विजयादशमी हर्षोल्लाससँग मनाऊ, यसलाई दुर्व्यसनी मुक्त, मदिरा मुक्त अनि खानपानको बढी प्रयोग मुक्त के प्रयोगको लागि यसलाई प्रयोग नगरौँ भन्ने म यहाँसँग तपाईँको रेडियो मार्फत राख्न चाहन्छु र मैले बोलेका कुराहरूमा केही फलमाथि भयो भने तपाईँकै रेडियो मार्फत
मैले एकदम एकदम सही कुरा गर्नुभएको छ दिपेनजी। हवस्, यहाँलाई हार्दिक आभारसहित यहाँसँग बिदा माग्न चाहन्छु। उहाँ हुनुहुन्थ्यो अग्रज पत्रकार दिपेन राई, रेडियो भिजनमा अर्जुनधारा खबर कार्यक्रममा कुराकानी गर्दै। हवस् त, आजलाई अर्जुनधारा खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँगको कुराकानी लिएर फरक प्रसङ्गका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुत म पुष्प बराल पनि बिदा चाहन्छु। नमस्कार।